शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान छ बजेको नेपाल परिवेशमा समीक्षा मोते सँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल चैत 14 गते मङ्गलबार, नेपाल सम्बत 1143, मार्च 28 तारिक सन् 2023।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
बागबण्डा नमिल्दा मन्त्री परिषद विस्तार पेचिलो, खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने कङ्ग्रेसको तयारी, राष्ट्रपतिले आज निर्णय लिने।
महानगरले खुला मञ्च प्रवेशमा रोक लगाएपछि मिटर ब्याजीको सडकमै बास, सुत्केरी र वृद्ध वृद्धाको बिजोग।
सभामुख अमुक दलको नियन्त्रणमा हुने संशय, नयाँ मर्यादाक्रममा न्यायपालिकालाई तल पार्ने प्रस्ताव।
अफगानिस्तानमा भएको बम विस्फोटमा कम्तीमा 6 सर्वसाधारणको मृत्यु, सुरक्षाकर्मी सहित दर्जनौ घाइते।
र आयोजक विराटनगर विराट गोल्ड कप फुटबलको फाइनलमा।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएको एक साता बित्दा पनि सत्तारूढ दलबीच मन्त्री परिषद विस्तारमा सहमति जुटेको छैन। सोमबार हिजो शीर्ष नेताबीच अर्थ, गृह र भौतिक पूर्वाधार मन्त्रालयबारे सहमति जुटे पनि समग्र मन्त्रालयको बाँडफाँड टुङ्ग्याउन मङ्गलबार गठबन्धनको बैठक बोलाइएको छ। नेताहरूका अनुसार केही दलहरूले सरकारमा सहभागी हुनेबारे औपचारिक निर्णय नलिनु, मन्त्रालयको सङ्ख्याभन्दा दलहरूको दावी धेरै रहनु, पार्टीभित्र मन्त्रीका आकाङ्क्षी धेरै हुनु र सरकारको साझा न्यूनतम कार्यक्रम तयार पार्न नसक्नुले मन्त्री परिषद विस्तारमा विलम्ब भएको छ। पहिला साझा न्यूनतम कार्यक्रममा सहमति गरेपछि औपचारिक रूपमा मन्त्रालय बाँडफाँड गर्ने बाटो खुल्ने नेताहरूको भनाइ छ। गठबन्धनका दोस्रो तहका नेताहरूले साझा न्यूनतम कार्यक्रमको मसौदामा काम गरेका छन्। मन्त्री परिषद विस्तारका लागि हिजो प्रधानमन्त्री प्रचण्ड, कङ्ग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको थियो। छलफलमा माओवादीले गृह, कङ्ग्रेसले अर्थ र एकीकृत समाजवादीले भौतिक पूर्वाधार वा ऊर्जा मन्त्रालय लिने सहमति भएको थियो। यसअघि तीन नेताबीच छुट्टा छुट्टै द्विपक्षीय छलफल भएको थियो। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुन दलले कुन मन्त्रालय लिने भने टुङ्गी नसकेको बताउनुभयो। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार एवं माओवादीका उपमहासचिव हरिबोल गजुरेलले गृह र अर्थबाहेक मन्त्रालय टुङ्गिन बाँकी रहेको बताउनुभयो। सहमतिअनुसार 7 मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहेको कङ्ग्रेस आन्तरिक छलफलमा जुटेको छ। कङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। आफूहरू मन्त्री नबन्ने बताएका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन जोडबल गरिरहेका छन्। भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयमध्ये एक एक लिने एक एक मन्त्रालय रासोपा र एकीकृत समाजवादीले लिने भएका छन्। यद्यपि रासोपाले सरकारमा जाने नजाने बारे निर्णय लिइसकेको छैन। रासोपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले आजसम्ममा पार्टीले निर्णय लिने बताउनुभयो। एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले गठबन्धनमा सहमति भएपछि सरकारमा जाने सदस्यबारे निर्णय हुने बताउनुभयो। एकीकृत समाजवादी स्रोतका अनुसार उपाध्यक्ष डाक्टर बेदुराम भूषालको नेतृत्वमा पार्टी सरकारमा जाने सम्भावना छ। एकीकृत समाजवादीले तीन मन्त्रालयमा दावी गरेको छ। जसपाले पनि तीन मन्त्रालयमा दावी गरेको छ। लोसपाले शरदसिंह भण्डारीको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पार्टी सरकारमा नजाने बताउनुभयो। भागभण्डा नमिल्दा मन्त्री परिषद विस्तार पेचिलो। नयाँ पत्रिकामा समाचार छ।
सत्ता गठबन्धनभित्र गृह मन्त्रालय कुन पार्टीले लिने भन्ने विषयमा विवाद हुँदा मन्त्री परिषद विस्तारमा ढिलाइ भएको छ। गठबन्धन दलका मुख्य घटक नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालयको दावी नछाड्दा मन्त्री परिषद विस्तारमा ढिलाइ भएको हो। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गृह मन्त्रालय आफ्नै पार्टीमा राख्न दबाव परेको छ। प्रधानमन्त्री र गृहमन्त्री आफ्नै पार्टीको भए सरकार सञ्चालन सहज हुने भएपछि गठबन्धन दलहरूको बैठकमा प्रचण्डले सोही अनुरूप कुरा राखिरहनु भएको छ। उता नेकपा एकीकृत समाजवादीले पनि तीन मुख्य मन्त्रालयलाई बटम लाइन बनाएको छ। एआइजीहरूको बढुवासम्म प्रधानमन्त्री र उहाँको सचिवालयले कङ्ग्रेसले अर्थमा चित्त बुझाए पनि नेकपा एकीकृत समाजवादीले तीनमध्ये एक मन्त्रालयलाई बटम लाइन बनाएको प्रधानमन्त्री दाहाल दबावमा पर्नु भएको हो। प्रधानमन्त्री पछि राज्य शक्ति बढी परिचालन गर्ने अवसर गृह मन्त्रीले पाउने भएकाले दलहरूबीच गृह मन्त्रालयप्रति हानथाप हुने गरेको हो। पुस 10 नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलको साथ लिएर सरकारको नेतृत्व गरेका दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय दिनुभएको थियो। लामिछानेले सरकार छाडेपछि उक्त मन्त्रालय दाहाल आफैसँग राख्नु भएको थियो। त्यस यता उहाँले गृह अन्तर्गतका सम्पूर्ण महत्त्वपूर्ण निर्णय गर्दै आउनु भएको छ। गृह मन्त्रालयका सहसचिवदेखि प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, प्रहरी अतिरिक्त महानिरीक्षक, एआइजीहरूको बढुवासम्म प्रधानमन्त्री र उहाँको सचिवालयले गरेको छ। अर्को पार्टीबाट मन्त्री आए अनुकूल व्यक्तिलाई सरुवा बढुवा गर्न पाइन्न भन्ने नियत राखेर मन्त्रालयमा सरुवा बढुवाले तीव्रता पाएको छ। गृह मोहको प्रभाव मन्त्री परिषद विस्तारमा, नागरिक दैनिकमा समाचार छ।
राजनीतिक दलदेखि विभिन्न सङ्घ सङ्गठनसम्मले दबावमूलक कार्यक्रम गर्ने थलो बन्दै आएको खुला मञ्च मिटर ब्याजी पीडितका लागि भने वर्जित गरिएको छ। महोत्तरीबाट पैदल हिँडेको 12 दिनमा सोमबार खुला मञ्च पुगेका उनीहरूलाई काठमाडौँ महानगरपालिकाले खुला मञ्च छिर्न रोक लगाएको हो। सुतखोरबाट ठगिएका पीडितले खुला मञ्चबाट राज्यलाई गुनासो गर्न खोज्दा नगर प्रहरीले मूलगेटमै ताला ठोकेको छ। काखी बच्चा च्यापेर आएका सुत्केरीदेखि वृद्ध वृद्धासम्म खुला मञ्च गेट अगाडि सडकमै रात काट्न बाध्य भएका छन्। दिउँसो विरोधका क्रममा बोकेका नारा लिखित कार्टुन पम्पलेट ओछ्याएर सुतेका छन्। महिलाहरू मल र धोती ओछ्याएर सुतेका छन् काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले भने उनीहरूलाई खुला मञ्च छिर्न रोकेको विषयमा आफू जानकार नभएको बताउनुहुन्छ। तपाईँले राति फोन गर्नुभयो, दिउँसोदेखि म अर्कै कार्यक्रममा व्यस्त थिएँ, यसबारे मलाई कुनै जानकारी भएन, उनले दावी गरे। सडकमा बसेका पीडितलाई स्वयंसेवकले त्यहाँ खानपानको प्रबन्ध भने गरिदिएका छन्। मध्यरातमा धरनास्थल पुग्दा उनीहरू खाना खाँदै थिए, तर पानी परे ओत लाग्ने ठाउँ छैन, शौच गर्ने ठाउँ पनि छैन। धरनामा रहेका 43 शिवानन्द यादवले भने खाना त खाइयो, तर राति पानी पर्यो भने ओत छैन, शौच गर्ने ठाउँ छैन। खुला मञ्चभित्र छिर्न पाएको भए कमसेकम पानी पर्दा ओत त लाग्न पाइन्थ्यो। धनुषा सिरा मौतरी सर्लाईबाट साहुकारले उठीवास लगाएका पीडितहरू बर्दिवास पथलैया हेटौडा भीमफेदी चितलाङ हुँदै पैदलै काठमाडौँ आइपुगेका हुन्। धनुषाको सबैलाई नगरपालिका 12 र बरखुर्वाकी 25 वर्षीय कल्पना राई 6 सुत्केरी हुन्। उनले यति बेला शिशु स्याहार्दै घरमै आराम गर्नुपर्ने थियो, तर साहुले उठीवास लगाएपछि उनी पनि काठमाडौँ आइपुगेकी छन्। श्रीमान विजय कुँवर वैदेशिक रोजगारीमा जाने भएपछि उनले साहुकार मुसहर यादवसँग 2 अघि 50,000 ऋण लिएकी थिइन्। पटक पटक गरेर उनले साहुकारलाई 1,00,000 रुपियाँ दिइसकिन्, तर उनको ऋण चुक्ता भएन। सोमबार मध्यरात घटनास्थल पुग्दा दुधे छोरा उनको काखमा थियो, उनी चिसो भुइँमा थिइन्। यता खुला मञ्चबाट राज्यलाई आवाज सुनाउन काठमाडौँ महानगरले आफूहरूमाथि रोक लगाएको मिटर ब्याज पीडितको गुनासोपछि मेयर बालेन शाहले रत्नपार्कको शान्तिवाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको बताएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले उनीहरूको मागमा ऐक्यबद्धता रहेको पनि जनाएका छन्। आजको नयाँ पत्रिकामा खुला मञ्च प्रवेशमा महानगरले बार लगाएपछि साहुकार पीडितको सडकमै बास शीर्षकमा समाचार प्रकाशित छ।
अहिले भइरहेको मर्यादाक्रमबाट न्यायपालिकालाई तल झार्दै राष्ट्रिय सभाका सांसदहरूले विधेयक पेश गरेका छन्। न्यायपालिकाका प्रमुखका रूपमा रहने प्रधान न्यायाधीशलाई एक स्थान तल झार्दै सांसदहरूले गैर सरकारी विधेयकका रूपमा राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका हुन्। यसअघि गृह मन्त्रालयले सूचना मार्फत विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम राजपत्रमा प्रकाशित गर्दै आएको थियो। मन्त्रालयले 2006 वैशाख 16 पछिल्लो पटक मर्यादाक्रम सार्वजनिक गरेको थियो। हाल कायम रहेको मर्यादाक्रममा पहिलोमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधान न्यायाधीश, पाँचौँमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई राखिएको छ। राष्ट्रिय सभाका सांसदहरूले अघि बढाएको विधेयकमा सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा तल प्रधान न्यायाधीशलाई राखिएको छ। न्यायपालिकाका प्रधान न्यायाधीशलाई भइरहेको मर्यादाक्रमको स्थानभन्दा तल झारेको विषयमा सार्वजनिक रूपमा टिप्पणी भइरहेका छन्। यदि विधेयक जस्ताको तस्तै संघीय संसदबाट पारित भए न्यायपालिका प्रमुख मर्यादाक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षभन्दा तल रहनेछन्। अहिलेसम्म प्रधान न्यायाधीशलाई चौथो स्थानमै राखिएको थियो। एकासी किन तल झारियो, यसबाट पनि उनीहरूले अदालतलाई कसरी हेर्दा रहेछन् भन्ने स्पष्ट भएको छ। पूर्व प्रधान न्यायाधीश अनुपराज शर्मा बताउनुहुन्छ, भइरहेको मर्यादाक्रम किन चलाउनु परेको हो। मर्यादाक्रममा तलमाथि गर्नु अमर्यादित क्रियाकलाप हो, यो अदालतप्रतिको घृणा पनि हो। यसरी न्यायपालिकालाई तल राख्न खोजेको विषयलाई सङ्केतको रूपमा बुझ्नुपर्ने उहाँले बताउनुभयो। विधेयक पेश गर्ने सांसदहरूमा गोपी अछामी, तुल बिक, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, बेदुराम भूषाल, रमेश संगरायमाझी र शेखर सिंह रहेका छन्। विधेयक पेश गर्ने मध्ये एकजना नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य गोपी अछामीले मर्यादाक्रमका विषयमा छलफल गरी न्यायपालिकालाई 5 नम्बरमा राखिएको बताउनुभयो। उहाँले विधेयक छलफलका क्रममा रहेकाले यही रहन्छ भन्ने नभएको पनि बताउनु भएको छ। विधेयक विधायन समितिमा छलफलमा जाँदैछ, छलफल भएपछि सबै पक्षसँग छलफल गरेर टुङ्ग्याउँछौँ, यो प्रारम्भिक मस्यौदा हो, उहाँको भनाइ छ। न्यायपालिकालाई 5 नम्बरमा राखेको विषयमा सार्वजनिक रूपमा टिप्पणी आइरहेका बारे आफूलाई पनि जानकारी रहेको उहाँले बताउनुभयो। विधेयक छलफलमै छ, तल राख्नु खास केही उद्देश्य होइन, उहाँले भन्नुभयो। मर्यादाक्रममा न्यायपालिकालाई तल किन, नागरिक दैनिकमा समाचार छ।
संसदीय व्यवस्थामा सभामुखलाई स्वतन्त्र र निष्पक्ष प्रतिनिधिका रूपमा हेर्ने गरिएको छ र उसको भूमिकाले मात्र संसदको मर्यादा र भूमिका प्रभावकारी हुनुका साथै संसदीय व्यवस्था मजबुत हुने बताइन्छ। एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित वर्तमान सभामुख देवराज घिमिरेका पछिल्ला क्रियाकलापले संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू उहाँले निष्पक्ष भूमिका निर्वाह गर्नेमा आशंका व्यक्त गर्न थालेका छन्। सभामुख घिमिरे एमालेसँग लचिलो बन्न सक्ने भन्दै सत्तारूढ दल सशंकित भएका हुन्। उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मिलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउन नखोजेको आरोप सत्तापक्षले लगाएको छ। सत्तापक्षले 9 गते नै यो विधेयक अघि बढाउन खोजेका थिए, तर सभामुखले सोमबारसम्मका लागि बैठक स्थगित गरिदिनुभयो। सोमबार यो विधेयकलाई संसदले सैद्धान्तिक स्वीकृति दिएको छ। अहिले विधेयकमाथि संशोधन सुरु भएको छ। संसदमा बिजनेस दिने काम सरकारको हुन्छ। सरकारले जुन विधेयक अघि बढाउन खोज्छ त्यसलाई सभामुखले कार्यसूचीमा राख्न लगाउनुपर्छ, तर सभामुखले सरकारले अघि बढाउन खोजेको विधेयकलाई रोक्न खोजेमा सरकारसँग द्वन्द सुरु हुन सक्छ। यता सभामुख जस्तो तटस्थ पदमा बसेको व्यक्तिले बिना प्रमाण पत्रकार बिक्रीमा छन् भन्ने आरोप लगाएपछि सो आरोप फिर्ता लिनुभयो। सभामुखले आफ्नो अधिकार संसदीय नियम स्थापित अभ्यास र विवेकको आधारमा प्रयोग गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभाको नयाँ नियमावलीमा सभामुखका अधिकार कटौती गर्दा यी कुरामा संशोधनकर्ताको ध्यान गएको छैन। सभामुख अमुक दलको नियन्त्रणमा हुने संशय शीर्षकमा नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आयो आयो छुट र बोनसको नयाँ सिजन, दिसोमै छ रमाइलो जीवन, मात्र रु 2,999 मा लियौ दिसोमको नयाँ खुसीको कनेक्सन।
यति मात्र हैन छुट र बोनसको बाहर अझै धेरै पाउनु सुनुस् एक वर्ष रिचार्जमा चौबिस महिनासम्म डिस्काउन्ट ढुक्कैले हेर्नु
एक महिनाको वा रु 1,000 भन्दा कमको रिचार्जमा 5% बोनस 3 महिनाको रिचार्जमा 1 महिना बोनस 6 महिनाको रिचार्जमा 3 महिना बोनस रु 1,000 को रिचार्जमा 10% बोनस रु 2,000 को रिचार्जमा 20% बोनस
अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन घरको
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
अब बाँकी समाचार सूत्र सोराखी परिचालनका नाममा गृहमन्त्री र गृह मन्त्रालयका सचिवले 32 वर्षदेखि सरकारी ढुकुटीबाट बेहिसाब लाखौं नगद बुझिरहेका छन् दुवै अधिकारीले नगदै बुझ्ने गरेको खर्चको फाटबारी गृह मन्त्रालयसँग रहँदैन सार्वजनिक खर्चको लेखा परीक्षण गर्ने सर्वोच्च निकाय महालेखा परीक्षकको कार्यालयलाई पनि यसको हिसाब दिएको छैन स्रोतका अनुसार हरेक साता र कहिलेकाहीँ पन्ध्र दिनमा एकपटक यति रकम बुझी लिए भनेर मन्त्री र सचिवले लेखेर बुझाएको कागजबाहेक अरू विवरण गृहसँग छैन महालेखाले परीक्षणका लागि मन्त्रालयसँग दैनिक खर्च फाँचबारी माग्दा दिन मिल्दैन छैन भन्ने गरिएको छ गृहले खर्च भएको रकमको एकमुष्ट अङ्क मात्र उपलब्ध गराउँछ कानुन कार्यान्वयन र सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी बोकेका गृह मन्त्री र गृह सचिवले 2047 जेठबाटै हिसाब किताब नदेखाई रकम बुझ्दै आएका छन् त्यसअघि सुराखी सूत्र परिचालनको अख्तियारी मन्त्री र सचिवलाई दिएको थिएन 2047 यता 25 वटा सरकार बन्दा 31 जना गृहमन्त्री र 30 जना गृह सचिव भएका छन् यसबीचमा कङ्ग्रेसका 12 माओवादी र एमालेका 6 र अन्य दल तथा स्वतन्त्र गरी 6 जना गृहमन्त्री भए 32 वर्षको अवधिमा गृहमन्त्री र गृह सचिवले सुराखी परिचालन शीर्षकमा 24,50,00,000 रुपियाँ लिएको देखिन्छ सुराखी खर्चमा बेहिसाब 24.5 करोड कान्तिपुरमा समाचार छ
चार मङ्सिरको प्रतिनिधि सभा निर्वाचनमा आपसमा भिडेका जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत राजनैतिक रूपमा पुनः आम्ने सामने हुँदैछन् तीन चैतको उपराष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेद्वार उठाएका यी दुई नेता आसन्न उपनिर्वाचनमा फेरि टक्रावमा उत्रदैछन् जसपा नेता रामसाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त 12-2 गठबन्धनका तर्फबाट साझा उम्मेद्वार बन्ने र संसद प्रवेश गर्ने जसपा अध्यक्ष यादवको तयारी छ तर चार मङ्सिरको निर्वाचनमा यादवलाई हराएका राउत 12-2 पनि यादवका लागि बाधक बन्ने रणनीतिमा छन् मधेसमा यादव राउत भनौं या जसपा जनमत पार्टी एक अर्काको बलियो प्रतिस्पर्धी र विरोधीका रूपमा देखिएका छन् राउतले 12-2 जनमतले उम्मेद्वारी दिने घोषणा गरेर यादवसँग राजनैतिक टक्राव लिने मनस्थिति तयार पार्नुभएको छ गठबन्धनमा ठूला दल कंग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल 12-2 यादवलाई गठबन्धनको उम्मेद्वार बनाउन तयार छन् अर्कोतिर जनमत भने यादवलाई रोक्न 12 उपनिर्वाचनका लागि तयारीमा जुटिसकेको छ जनमतसँगै लोसपा र नागरिक उन्मुक्ति पनि यादव विरोधी मोर्चामा छन् राउतले यादव 12-2 गठबन्धनका साझा उम्मेद्वार हुन नसक्ने बताउनुभयो प्रतिष्ठाको लडाईँमा यादव राउत फेरि आम्ने सामने नयाँ पत्रिकामा समाचार छ
सिंह सिंहदरबार स्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद भवन तोकिएको समयमा नबन्ने भएको छ। भवन निर्माणको जिम्मा लिएको कम्पनीले समयमा भवन बनाउन नसकेपछि फेरि एक वर्ष म्याद थपको प्रस्ताव गरेको छ। पहिलो सम्झौता अनुसार 2079 असोजमा भवन निर्माण भइसक्नुपर्ने थियो। निर्माण कम्पनीले कोविडलाई बहाना बनाएपछि 6 महिना म्याद थप गरिएको थियो। त्यसअनुसार चैत मसान्तसम्म निर्माण पूरा गर्नुपर्नेमा अर्को एक वर्ष थपको प्रस्ताव गरिएको हो। कुल 5,67,26,00,000 रुपियाँ लागतमा यो भवन बनाउने ठेक्का निर्माण कम्पनी तुदिसेक जेभीले पाएको थियो। सुरुमा तोकिएको समयभन्दा थप 6 महिना दिँदा पनि संसद भवनको निर्माण कार्य 62% मात्र पुरा भएको छ। आजको कारोबार दैनिकले यो समाचार प्रकाशित गरेको छ।
बिचौलियालाई निरुत्साहित गर्न कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिमा सञ्चालनमा ल्याइएका होल्डिङ यार्ड छुट्टै स्थल व्यापारीलाई दिइएको छ। किसान र उपभोक्ता बीचको तह घटाउन 2077 चैत 18 सञ्चालन सुरु गरिएको होल्डिङ यार्ड 2079 मङ्सिरमा पुनः व्यापारीलाई दिइएको हो। जीर्ण स्थल मर्मतका नाममा समितिले किसानका यार्ड व्यापारीलाई दिएको हो। किसानको उत्पादन बजारसम्म पुर्याउन समितिका तत्कालीन कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले यार्डको व्यवस्था गर्नुभएको थियो। समितिभित्र रहेका करिब 600 स्टलमध्ये किसानलाई 14 छुट्याइएको थियो। किसानको यार्ड खोसेर व्यापारीलाई दिने निर्णयले व्यावसायिक किसान निरुत्साहित भएका छन्। कालीमाटीमा किसानलाई छुट्याइएका स्टल व्यापारीको कब्जामा। कान्तिपुरमा समाचार छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा 6-10 90% पाठ्य पुस्तक अर्थात् 1,35,00,000 थान पाठ्य पुस्तक छपाई पुरा गरेको छ। सरकारले केन्द्रलाई जिम्मा दिएको 6-10 करिब 1,50,00,000 थान पाठ्य पुस्तकमध्ये आइतबारसम्म 1,35,00,000 थान पाठ्य पुस्तक छपाई पुरा गरेको हो। केन्द्रले चैत 15 गते 7 प्रदेश कार्यालय र नेपालगञ्जमा रहेको प्रादेशिक प्रेस कार्यालयमा पुस्तक ढुवानी गरी 1 हप्ताभित्र अर्थात् 20 गतेबाट बिक्री खुला गर्ने भएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिल कुमार झाले चैत मसान्तभित्र सबै पाठ्य पुस्तक छपाई पुरा गरी 15 गतेसम्म सबै विद्यार्थीको हात हातमा पाठ्य पुस्तक पुर्याइने जानकारी दिनुभयो। आजको नेपाल समाचार पत्रमा यो समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
नेपाल सरकार विज्ञापन बोर्ड।
अब पूँजीको अभावमा घर बनाउन रोकिनु पर्दैन। सनराइज घर कर्जा लिई न्यूनतम मासिक किस्तामा ढुक्क भई आफ्नो सपनाको घर बनाउनुहोस्। हाल घर कर्जा उपभोग गरिरहनु भएका महानुभावहरूले समेत यस योजनाबाट लाभ लिन सक्नुहुनेछ। सनराइज बैंक लिमिटेड, हामी सँगसँगै।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। गुल्मीको मुसिकोट नगरपालिका छ मालारानीको सालिमे मौरी पालन समूहलाई स्मार्ट कृषि कार्यक्रम अन्तर्गत गत वर्ष 7,00,000 रुपियाँ बजेट पर्यो। कृषि ज्ञान केन्द्रसँग सम्झौता गरेर समूहले तोकिएको काम पूरा गर्यो। उक्त समूहले गत वर्ष विनियोजित रकमको भुक्तानी भने अहिलेसम्म पाएको छैन। हामीले सम्झौता अनुसारको रकम अझै पाएका छैनौँ। समूहका अध्यक्ष चुमा गुरुङले गुनासो पोख्नुभयो। ऋणको भारी बोकेर बस्नु परिरहेको छ। स्मार्ट कृषि कार्यक्रम अन्तर्गत नै बङ्गुर पालनका लागि 2,00,000 रुपियाँ अनुदानका लागि सम्झौता गरेका सत्रकोट गाउँपालिका एकका दानबहादुर पल्लीको पीडा पनि उस्तै छ। किसानसित कृषि अनुदानमा कर्मचारीको मोलमलाई शीर्षकमा आजको कान्तिपुरले समाचार छापेको छ।
कोशी प्रदेश सरकारले पदम बहादुर लिम्बु लाजेहाङको परिवारलाई राहत स्वरूप 3,00,000 रुपियाँ दिने भएको छ। प्रदेश मन्त्री परिषदको हिजो बसेको बैठकले लिम्बुको परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। प्रदेश नामाकरण विरुद्ध विराटनगरमा चैत 5 गते भएको प्रदर्शनमा घाइते भएका लिम्बुको उपचारका क्रममा 10 गते मृत्यु भएको थियो। उक्त घटनाको छानबिनका निम्ति गठित समितिलाई सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ। प्रदेश सभा बैठकले अघिल्लो महिना कोशी नाम पारित गरेपछि पहिचान पक्षधर आन्दोलनरत छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
कोशी प्रदेशका चार ठूला दलले संविधान अनुसार प्रदेश सभाबाट टुङ्गो लागेको नाम स्वीकार गर्न आग्रह गरेका छन्। कङ्ग्रेस एमाले माओवादी र राप्रपाले संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक प्रावधान अनुसार नामाकरण भएको विषयलाई भड्काएर सामाजिक सद्भाव नभड्काउन र नाम स्वीकार गर्न आग्रह गरेका हुन्। संयुक्त रूपमा विज्ञप्ति जारी गर्नेमा कङ्ग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तुलसी नेउपाने, माओवादी कोशी प्रदेश समिति सचिव गणेश उप्रेती र राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापा छन्। उनीहरूले संविधान अनुसार जनादेश प्राप्त भएमा कोशी प्रदेशको नाम संशोधन पनि हुन सक्ने भएकाले विधि र प्रक्रिया अनुसार लागि पर्न र शान्तिपूर्ण वातावरण बनाउन पहिचान पक्षधारहरूसँग आग्रह गरेका हुन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि 2079 कार्यान्वयनमा ल्याएको छ। चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको सो कार्यक्रमको कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको हो। नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न र सहुलियतपूर्ण कर्जा प्रवाह गर्न यो कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ। स्टार्टअप उद्यम भन्नाले उद्यमशील समूहले वस्तु सेवा प्रक्रियाको विकास, उत्पादन सञ्चालन र वितरणमा नवीन अन्वेषण र सृजनशील सोचको प्रयोग गरी व्यावसायिक रूपमा सञ्चालन भई स्तरोन्नतिको सम्भावना रहेको उद्यम वा व्यवसायलाई जनाउने कार्यविधिले उल्लेख गरेको छ। कार्यविधि कार्यान्वयनमा ल्याएसँगै स्टार्टअप उद्यम गर्नेले 3% ब्याजमा बढीमा 25 लाख रुपियाँसम्म कर्जा पाउने भएका छन्। यस्तो कर्जा 7 वर्षसम्मका लागि उपलब्ध गराइने समाचार गोर्खापत्रमा छ।
र नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार 1266 जनामा गरिएको परीक्षणमा 69 जनामा संक्रमण देखिएको छ। यसअघि 12 चैतमा 16 जना र 9 चैतमा 17 जनामा संक्रमण देखिएको थियो। संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ। एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुल्ला सिमानाका कारण नेपालमा पनि संक्रमण भित्रिरहेको बताउनुभयो। डाक्टर दासका अनुसार अहिले सबभन्दा बढी संक्रमित नेपाल भारतको कैलालीको धनगढी स्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन्। उहाँले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गर्नुभयो। आजका पत्रपत्रिकामा समाचार छन्।
अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा भएको बम विस्फोटमा कम्तीमा 6 जना सर्वसाधारणको मृत्यु भएको छ। घटनामा 3 तालिबानी सुरक्षा बलका कर्मचारीहरूसहित दर्जनौ घाइते भएको अधिकारीहरूले बताएका छन्। काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकी नजिकै विस्फोट भएको काबुल सुरक्षा विभागले जनाएको छ। तालिबान अधिकारीहरूले अहिलेसम्म यस घटनाबारे बोलेका छैनन् भने यो घटनाको जिम्मेवारी पनि हालसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। काबुल र अन्य सहरी क्षेत्रहरू पछिल्ला महिनाहरूमा धेरै आक्रमणका घटना बढेका छन्, जसमध्ये केही इस्लामिक स्टेट लडाकुहरूले त्यसको जिम्मा लिएका छन्। जनवरीमा भएको विस्फोटमा 5 व्यक्तिको मृत्यु भएको थियो भने अन्य थुप्रै घाइते भएका थिए।
अब खेल समाचार। आयोजक विराटनगर सिटी सोमबार हिजो 7 विराट गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। शहीद मैदानको फ्लड लाइटमा सोमबार हिजो भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरले जाउला खेली युथ क्लबलाई 2-1 हराएर उपाधिको दावेदारी प्रस्तुत गरेको हो। विराटनगरको लुकास सकर कोलकाता र एपिएफ बीचको विजेतासँग बिहिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विजेताले 20,15,000 र उपविजेताले 10,15,000 पुरस्कार प्राप्त गर्नेछन्। विराटनगरले 2068 विजेता नेपाल पुलिस र जाउला खेलले आर्मीको चुनौती पन्छाउँदै अन्तिम चारको यात्रा गरेका थिए। आज साबिक विजेता एपिएफ र लुका सकर कोलकाता बीच दोस्रो सेमिफाइनल खेल हुनेछ। यसैबीच मनाङ मर्स्याङ्दी क्लब 6 मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। धनगढी रङ्गशालामा सोमबार हिजो मनाङले बागमती क्लबलाई 2-1 गोलले हराएको थियो। मनाङलाई जित दिलाउन टिमथी कोडु र साइज मोलले एक एक गोल गरे। यस्तै सिमरामा रङ्गशालामा सिमरा रङ्गशालामा जारी जितपुर सिमरा गोल्ड कप फुटबलमा सोमबार ए डिभिजन डर्बीमा सात दोबाटी युथ क्लबलाई 2-1 हराएर हिमालयन शेर्पा सेमी फाइनलमा प्रवेश गरेको छ। पहिलो आफू अग्रता जोगाउन नसक्दा सात दोबाटो पहिलो सहभागिताबाटै निराश बन्न पुगेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
भागभण्डा नमिल्दा मन्त्री परिषद विस्तार पेचिलो, खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने कङ्ग्रेसको तयारी, राजसुफाले आज निर्णय लिने।
महानगरले खुला मञ्च प्रवेशमा रोक लगाएपछि मिटर ब्याजीको सडकमै बास, सुत्केरी र वृद्ध वृद्धाको बिजोग।
सभामुख अमुख दलको नियन्त्रणमा हुने संशय, नयाँ मर्यादा क्रममा न्यायपालिकालाई तल झार्ने प्रस्ताव।
अफगानिस्तानमा भएको बम विस्फोटमा कम्तीमा 6 सर्वसाधारणको मृत्यु, सुरक्षाकर्मी सहित दर्जनौ घाइते।
र आयोजक विराटनगर विराट गोल्ड कप फुटबलको फाइनलमा।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भीम विश्वकर्मालाई धन्यवाद। समीक्षा र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।